حسین یا حسین، حسین یا حسین، دنیا میں ایک نقطۂ وحدت حسین ہے، ہر طبقۂ بشر کی ضرورت حسین ہے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد والہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال اللہ تعالی فی کتابہ المبین وہو اصدق القائلین وقوله الحق، بسم اللہ الرحمن الرحیم، ولولا دفع اللہ الناس بعضہم ببعض لہدمت صوامع وبیع وصلوات ومساجد یذکر فیہا اسم اللہ کثیرا۔ صلوات بھیجیے محمد آل محمد پر۔ آپ سے گزارش کروں گا، رہبر کبیر انقلاب امام خمینی، شہید قائد علامہ عارف حسین حسینی اور تمام شہداء ملت کو شامل کر کے، اپنے مرحومین کو بھی شامل کر کے، ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا۔ بسم اللہ، صلوات عنایت فرما دیجیے محمد اور آل محمد پر۔ اس سے بہتر انداز میں بلند آواز سے ایک صلوات بھیج دیجیے گا۔ بغیر کسی تمہید کے برسرے مطلب آتے ہیں، کیونکہ وقت ایک دم تیزی سے گزرتا چلا جاتا ہے اور مطالب کچھ نہ کچھ رہ جاتے ہیں۔ کل اور پرسوں کی مجلس میں ہم نے ایک مجلس میں تھوڑا سا جہاں تک کرا سکتے تھے جناب امیر مختار کا تعارف کرا دیا خاندان کا، اور کل کی مجلس میں ہم نے کوفے کا تھوڑا سا تعارف کرایا۔ اصل میں یہ ایک تسلسل ہے، جب تک یہ پس منظر نہ معلوم ہو تو ہمیں کریکٹر سمجھ میں نہیں آتا، ہم یہ سمجھتے ہیں معافی کربلا درست ہو گیا اور صاحب کا اس کو محدود رکھتے ہیں۔ پس منظر اور پیش منظر ہمیں نہیں، اکثر کی بات کر رہا ہوں، ایسا نہیں کہ خدا نہ کرے میرے سوا کوئی نہیں جانتا، نہیں سب جانتے ہیں، لیکن اکثر یہ ظاہر ہے کہ بچے جو ہیں ان کے لیے تکرار ضروری ہے نا، کہ معلوم ہو کہ پس منظر تھا کیا، کیا ہوا، کیا مختار کا کریکٹر کیسے وجود میں آیا، کتنے افراد شامل ہیں اس کردار کو تخلیق کرنے میں، کیا کیا عوامل ہیں، کون کون سے ایلیمنٹس ہیں جو اس میں شامل ہوئے۔ اس لیے وہ دو دن وہاں گزرے، اب آج سے شروع ہوگا سلسلہ، تو ظاہر ہے کہ جب تک یہ مقدمات طے نہیں ہوں گے تو جناب مختار نے جو کارنامہ انجام دیا ہے اس کو سننے کا آپ کو صحیح لطف ہے وہ نہیں آئے گا، اس لیے آپ کو دو تین دن یہ خشکی برداشت کرنی پڑے گی تاکہ یہ ابتدائی حالات آپ کو معلوم ہو جائے۔ خیر، آج ایک فرد کا تعارف ہلکا سا کرا رہے ہیں، ابھی تھوڑا سا تفصیلی بعد میں آئے گا، جن کا نام ہے جناب محمد ابن حنفیہ، مولائے عارفان کے بیٹے، یعنی حسنین علیہ السلام اور جناب عباس کے بعد جو جلیل القدر بیٹے ہیں مولا کائنات کے، ان کا نام ہے محمد حنفیہ۔ اور یہ بھی یاد رکھیے گا کہ جتنی بھی جنگیں ہیں، صفین، جمل، نہروان، ان میں علی کے بیٹوں میں سب سے زیادہ جس نے حملے کیے ہیں اس کا نام ہے محمد حنفیہ، سب سے زیادہ حملے کرنے والوں میں جناب محمد حنفیہ۔ اور طاقت کا عالم یہ تھا ان کی کہ صفین میں زرہ تنگ کر رہی تھی امام حسن علیہ السلام کو، گرمی کی وجہ سے تنگی نفس ہو رہا تھا، تو علی کے اس لال نے اپنی انگلیاں گاڑ دی تھی اس زرہ میں اور زرہ کو چیر دیا تھا۔ یہ طاقت کا عالم تھا جناب محمد حنفیہ کی۔ یہ اس لیے ابھی بتا رہا ہوں کہ جب آئندہ زندگی رہی مجالس میں ان کا ذکر آئے گا بعد میں، تو آپ کو پھر اندازہ ہو جائے گا کہ طاقت کیا تھی جناب محمد حنفیہ کے۔ جہاد اور تلوار کے بارے میں بھی اتنا ذکر نہیں ہوا کہ وہ کیسے لڑے ہیں، مگر وہ ذکر آئے گا بعد میں، آخر میں آئے گا، ابھی میں نے ابتدان بتا دیا۔ کربلا میں یہ تھے نہیں تھے، جناب محمد حنفیہ کربلا میں نہیں تھے، حالانکہ حیات تھے۔ یاد رکھیے، جو غلط فہمیاں پیدا کی جاتی ہیں نا کہ مجھے فرقہ بنا، امامت کا اعلان کیا, وہ کیسانیہ فرقہ بنا, یہ سب جھوٹ, بنی امیہ کا پروپیگنڈا اور بکواس, اس کے سوا کچھ بھی نہیں. محمد حنفیہ جانتے ہیں کہ امام کیا ہے. کچھ لوگ ہوتے ہیں جو ہماری بھی معاشرے میں دوسروں کو چڑھاتے ہیں نا, اور وہ اگر وہ بیچارہ کمزور نفس کا ہوا تو وہ پھر بڑا بن جاتا ہے کہ میں تو بہت ہوں, لوگ مجھے اتنا سمجھتے ہیں. تو ایسے ہی کچھ لوگوں نے جناب محمد حنفیہ کو واقعہ کربلا کے بعد امام تسلیم کرنا چاہا تھا یا منوانا چاہا تھا کہ بھائی بھائی کے بعد بھائی میں امامت آئے گی. تو یہ باز آنے والے لوگ نہیں تھے. تو جناب محمد حنفیہ نے اس کا یہ حل نکالا تھا کہ جب چوتھے امام حج پر تشریف لائے تو باقاعدہ سب لوگوں کے سامنے کہا کہ بھائی بھائی کے بعد میں امام ہوں, آپ نہیں ہیں, یہ واقعہ ہے, یہ ہوا, یہ حجت ہوئی. اور پھر خود ہی کہتے ہیں کہ فیصلہ حجر اسود کرے گا. یہ کس نے کہا؟ جناب محمد حنفیہ نے. تو سارے لوگ وہ ساتھ ہو گئے جو یہ جھگڑا پیدا کر رہے تھے امامت کا. اور یہ سارا منصوبہ جو تھا یہ کون بنا رہا ہے؟ جناب محمد حنفیہ, کہ ٹھیک ہے حجر اسود جس کی گواہی دے دے گا وہ امام ہے, اور لے کر آ گئے اس مجمع کو بھی لے کر آ گئے. حجر اسود نے گواہی دی باقاعدہ جناب سید سجاد کی امامت کی. اب مڑ کر جناب محمد حنفیہ نے کہا اب تم کو پتہ چل گیا کہ امام کون ہوتا ہے؟ تم جو میرے پیچھے پڑے ہوئے ہو کہ مجھے امام بناؤ, امام بناؤ, امام وہ ہوتا ہے جس کی امامت کی گواہی حجر اسود دیتا ہے. صلوات بھیجیے محمد آل محمد پر. تو کبھی کچھ نادان لوگ اس واقعے کو دلیل بنا کے کہ جی امامت کا دعویٰ کیا تھا. کیسانیہ فرقہ وجود میں آئے. کیسانیہ فرقے کے بتا دیں کہ دو اسباب ہیں. ایک تو یہ کہا جاتا ہے کہ غلام تھا جناب محمد حنفیہ کا کیسان, اس کے نام سے یہ منصوبے کیسانیہ ختم ہو گیا, اب ہے نہیں, مطلب خط نابود ہو چکا ہے تاریخ میں. کچھ کہتے کہ نہیں مختار کو کیسان کہا جاتا تھا, جناب مختار کو دانش تدبر اور عقل کی وجہ سے, کیس کے معنی عقل و شعور والا عربی میں, تو ان کو کیسان کہا جاتا تھا, لہٰذا ان کے ماننے والے کیسانیہ تھے. اور مختاریہ بھی نام ہے اس فرقے کا. لیکن یہ دونوں فرقے نابود ہو چکے ہیں, جناب مختار زندہ ہیں. ان کے نام پہ جن لوگوں نے اپنی دکانیں کھولی تھیں وہ ختم ہو گئے. کچھ لوگ ہوتے ہیں, اس آدمی کا قصور نہیں ہوتا, بعد میں دکانیں کھولتے. مثلا ماؤزم, لیننزم, بھائی وہ بڑے لیڈر تھے, ہمیں اس سے بحث نہیں کہ وہ مسلمان تھے کہ کافر تھے, کہ بحث نہیں, ان کا ایک نظریہ تھا, انہوں نے ایک نظریے کو بنایا. ماؤ نے بھی, ماؤ زیتونگ نے بھی, اور اس نے ولادیمیر الیچ لینن نے بھی. اب اس کے بعد جو لوگ آئے وہ لیننزم کا نام تو استعمال کرتے ہیں, لیکن لیننزم کا کہیں, لیننزم کا کہیں وجود نہیں ہے. ماؤ کا نام تو استعمال کرتے ہیں مگر ماؤزم کا کہیں وجود نہیں, وہ نام استعمال ہو رہا ہے. جیسے ہمارے یہاں بھی بعض سیاستدان اب نہیں ہیں, ان کا نام استعمال ہو رہا ہے, اور ان کے نام کو استعمال کر کر کے جتنی چوریاں کرنی ہیں, جتنی ڈکیتیاں کرنی ہیں, جب تک اس کا نام چل رہا ہے کیش کراتے رہو, آپ کے سامنے آ گیا نا. حالانکہ بھی اس نے تو یہ نہیں کیا, وہ صحیح تھا یا غلط میں یہ بات ہی نہیں کر رہا نا. میرے سیاسی اختلاف تھے, نظریاتی اختلاف تھے, نہیں تھے, وہ باتیں سب الگ, لیکن آپ کے سامنے مثال موجود ہے نا کہ یہ سب کام اسی کے نام پہ کیش کراتے رہو تو چلا گیا. اب اس کے نام کو کیش کراتے رہو, کیش کراتے رہو, اس میں اس کے جو اپنے قصور ہوں گے وہ تو ہوں گے, یہ قصور تو نہیں ہے نا اس کے جو یہ لوگ کر رہے ہیں. سمجھ میں آ گئی بات؟ تو ایسے وجود میں آتے ہیں لوگ, نام پڑ جاتا ہے اس بیچارے کے پیچھے اوپر چلا جاتا ہے اور لوگ اس کو یہ بنا دیتے ہیں. ایک صلوات بھیجیے محمد آل محمد پر. یہ ابھی ہم نے مختصر سا تعارف کرایا جناب محمد حنفیہ کا, کیوں؟ تاکہ آپ کے ذہن میں میموری میں رہے گا, تاکہ آگے جب تفصیلات آئے گی تو آپ کو یہ معلوم رہے گا کہ علی کا یہ بیٹا کس کام کے لیے پیدا ہوا تھا. محمد حنفیہ, یہ جناب عباس اپنی جگہ, محمد حنفیہ اپنی جگہ. محمد حنفیہ کیوں نہیں ہے کربلا میں؟ بھائی تھوڑا سا پڑھ تو لیا کرو تاریخوں میں, کیوں ہیں؟ اپنی مرضی سے رکے نہیں, امام نے چھوڑا ہے اپنا نائب بنا کر. جب امام کا حکم ہے تو آپ محمد حنفیہ کیا کرے؟ امام حکم دے رہا ہے کہ آپ میرے نائب بن کے مدینے میں بیٹھیں گے. اور وہ خط بھی موجود ہے تاریخوں میں, میرے پاس بھی ہے وہ نہج الشہادہ میں پورا خط چھپا ہوا ہے امام کا, اور جگہوں پہ بھی چھپا ہوا ہے جہاں امام نے محمد حنفیہ کے نام, اپنے بھائی کے نام خط لکھا ہے. اور بھی پوری تفصیلات کہ میں کیوں جا رہا ہوں, کس لیے جا رہا ہوں, وہ آپ سنتے رہتے ہیں مجالس میں. تو جب امام خود لے کے نہیں جا رہے, امام خود یہ فرما رہے ہیں کہ آپ میرے نائب بن کے بیٹھ جائیں, تو اب محمد حنفیہ میں کیسے یہ ہمت ہے کہ امام کے حکم کی مخالفت کریں گے؟ جانتے ہیں کہ بھائی امام کا حکم ہے تو کوئی مصلحت ہے. کیا مصلحت ہے یہ انشاءاللہ بھی آگے سمجھ میں آ جائے گی. آئندہ مجالس میں زندگی رہی تو بتا دیں گے کیوں امام حسین نے, یعنی پہلے سے یہ سارے کام ہو رہے ہیں کہ آگے کیا ہونے والا ہے, کس کو کیا کردار ادا کرنا ہے. لہذا بچا بچا کے کچھ شخصیتوں کو امام نے رکھا آگے کے لیے, آگے والے زمانے کے لیے خود بچایا ہے کچھ شخصیتوں کو. اتنی بات سمجھ میں آ گئی. अब आइए मार के करबला आप सुनते ही रहते हैं, लेकिन एक तसलसल के साथ में चल रहा हूँ ना बात को लेकर। मुख्तार कहाँ थे करबला में, किधर थे किधर नहीं थे, आज ये सारी बातें आपके सामने आ जाएंगी इंशाल्लाह। सुनने के लिए तैयार है मतलब? तो फिर एक बुलंद आवाज से सलवात इनायत फरमाइए मोहम्मद वाले मोहम्मद पर। मामला या अली, माशाल्लाह जीता रहे मेरा बच्चा। अब देखिए कहां से शुरू हुए मामलात, मामलात यहां से शुरू हुए जब मर गए अमीर शाम की खबर आई। मर गए अमीर शाम की खबर वलीद इब्ने अदबा के पास पहुंची और उसको खत भी पहुंचा यजीद का। कुछ लोगों के नाम हैं हजरत अब्दुल्ला इब्ने जुबैर, हजरत अब्दुल्ला इब्ने उमर और हुसैन इब्ने अली, सालार शहीदान, हुर्रियत पसंदों का सालार, कयामत तक के लिए आज़ाद इंसानों का सालार, ग़ुलाम फिक्रों का सालार नहीं है हुसैन। हुसैन आज़ाद लोगों का सालार है। पुकारा करे दुनिया, लेकिन जानती है दुनिया के हुसैन को मानने वाला, हकीकी मानने वाला वही है जो कभी बातिल क़ुव्वतों के सामने सर नहीं झुकाता। गला कट जाए मगर वो सर नहीं झुकाएगा। और दुनिया के सामने आज भी आ रहा है सामने, तो हुसैन हुर्रियत पसंदों का सालार है, मानने वाले उसके करोड़ों हैं, लेकिन उसकी राह पर चलने वाले या चलने की कोशिश करने वाले थोड़े होते हैं। खैर, इसमें ताकीद की कि हुसैन इब्ने अली से ज़रूर बैत लेना, ना बैत लें कत्ल कर देना, सर काट के मेरे पास भेज दो। ये खत वलीद इब्ने अदबा के पास आया है मदीने। ये क्योंकि वाकयात आप सुनते रहते हैं ना, इसे जल्दी जल्दी गुजर रहा हूँ, इसे तफसीली वाकया नहीं बयान करूँगा। तो वलीद नहीं चाहता कि हुसैन का खून अपने सर पर ले। है ये भी बदबख्त, बनी उमैया का नमक खा रहे हो, बहुत ही जालिम इंसान है, मगर अभी इतना खौफ है, इतना डर है कि भाई ये मैं अपने सर ना लूँ, कोई रास्ता निकले। तो रात को बुलाया और इमाम ने फरमाया कि रात को मुनासिब नहीं मुझ जैसे आदमी का इस पर बात करना, दिन की रोशनी में देखेंगे। तो इसने भी कहा ठीक है भाई, इसने अपनी जान छुड़ानी चाहिए। वो फिर मरवान का वाक़ा, वो तफसील वाक़ा जो आप सुनते हैं। तो इमाम ने फौरन सफ़र इख्तियार किया मदीने से कहाँ का, मक्के का। अब ये बताइए कि अभी खबर आई है, अभी कूफियों के खत तो नहीं आए ना, अभी कूफी किसी कूफी का खत नहीं आया, अभी तो ये वाकया पेश आया है। तो मदीने से जब इमाम चले हैं तो ये कूफियों की दावत पे नहीं चले, ये याद रखिएगा आप। मदीने से जब निकले हैं तो कूफियों की दावत पे नहीं निकले, अभी कूफियों का कहां खत आया, कोई खत नहीं आया। अभी तो ये पहला, अभी वो मरा है, अभी पैगाम आया है। इमाम ने फौरन ही रखते सफर बांधा कहां, मक्के का। क्या मलिक की जगह पर टाके ठहर जाऊं, जो मैं पहले अश्रे में भी अर्ज करता रहा कि इमाम की आखिर वक्त तक ये कोशिश है कि खुरेजी ना हो, जंग ना हो, झगड़ा ना हो, जिदाल ना हो, ठीक है ना। लेकिन जानते हैं कि ये वाकया पेश आना है, लिहाजा अपने पूरे खानवादे को लेके मक्के का सफर इख्तियार किया है। ये तो हुआ मदीने का हाल, क्योंकि इसकी तफसीलात इसलिए बयान नहीं कर रहा कि आप शुरू की मजालिस में ये सारी बातें सुन चुके हैं। हमें तो असल मकसद तक जो हमने उनवान रखा है वहां तक पहुंचना है। अब उधर कूफे में क्या हुआ, जब कूफे में ये खबर आई मर गया मेरे शाम की, तो कूफे में बगावत के आसार नुमाया हो गए, जमा हो गए सब। कहा कि भाई हम तो इसको यजीद, जैसे सुना कि ये यजीद लानतुल्लाह अलैह अमीर बन गया, खलीफा बन गया, इसको तो नहीं मानते हम, एक फाजिल को वाजिर शख्स को क्या करें। कहा कि हमारा अमीर हुसैन है, हुसैन से बेहतर हुए ज़मीन पर कोई शख्स नहीं है जो हमारा अमीर बने। पहला जलसा या पहली मीटिंग कहिए आप, कूफे में मीटिंग बुलाई, और ये मीटिंग किसके घर पे हुई, जनाब सुलेमान बिन सुरद खिजाई, जो सहाबी रसूल भी हैं, सिफीन जमल नहरवान में मौला के शरीक कार रहे हैं, मौला के लश्कर के सिपाही, 90 साल से ज़्यादा का सिन है, तकरीबन 92 साल उम्र है। लिहाजा इनके घर पे सब जमा हुए लोग, बड़े बड़े लोग, और वहाँ ये तय हुआ कि भाई यजीद को हम नहीं मानते, हमारा इमाम एक है और हमारा इमाम है हुसैन। आप इमाम को ख़त लिखिए कि वो कूफे आएँ, हमारी तरफ आएँ, और हम उनका साथ देंगे आखिरी वक्त तक, आखिरी बच्चे तक, जैसे कि होता है लोगों का जोश जज्बे में आ गए। लंबी लंबी तकरीरें, एक खड़ा हुआ, दूसरा खड़ा हुआ, तीसरा खड़ा हुआ, ये मंजर हमने भी बड़े देखे हैं। और फिर उसके बाद जब वक्त आता है तो फिर छुट्टी, फारिग, सारे फारिग। खैर, तो इसने तकरीर की, फिर उसने की, फिर उसने की, सब ने अपनी अपनी खूब लन तरानियाँ, ये कर देंगे, वो कर देंगे। सुलेमान बिन सुरद खिजाई ज़ईफ़ आदमी हैं, इन्होंने सबकी सुन ली तकरीर, और तकरीर सुनने के बाद कहा कि बाबा इतनी जल्दबाजी ना करो, पहले सोचो, अवाकिब को सोचो ना, हम इमाम को बुला लें और इमाम की नुसरत ना कर सके तो फिर क्या होगा, उनको भी खतरे में डालो, वहां से निकालो। ये मालूम हो चुका है कि वो मक्के के लिए निकल चुके हैं। अब लोगों ने इन पर चढ़ाई कर दी, जो अक्ल दानिश की बात करें उसके ऊपर चढ़ जाते हैं सब लोग। ये तो डर गए, ये तो बूढ़े हो गए, अब इनमें लड़ने का दम नहीं रहा, ये कैसी बात है, हम तो लड़ेंगे। बड़ा वहाँ बहस मुबाहसा, ये पहला जलसा हुआ, दूसरा जलसा हुआ, हजारों की तादाद हो गई जलसे में शिरकत करने वालों की। अब सुलेमान में सुलह खजाई ने कहा कि भाई ठीक है, अब जब तुम सब ऐसे हो कर रहे हो तो ठीक है, फिर खत लिखते हैं, खत लिखते हैं इमाम को, लिखते हैं खत। तो पहला शख्स जिसने खत लिखा है ना, उनका नाम है जनाब हबीब इब्न मुजाहिर असदी। आप बताइए ये करबला पहुंचे कि नहीं पहुंचे। दूसरा खत लिखने वाले का नाम है मुस्लिम इब्न औसजा। करबला पहुंचे कि नहीं पहुंचे। तीसरा खत लिखने वाले का नाम है आबिस इब्ने अबी शबीबे शाकिरी। करबला पहुंचे कि नहीं पहुंचे। चौथा फर्द है हानी इब्ने उरवा, शहीद हुए कि नहीं हुए, आज उनकी शहादत का वाकया आ जाएगा, वहीं कूफे में इब्ने ज़ियाद के हाथों। हबीब इब्ने मुजाहिर ने खड़े होकर तकरीर की, क्योंकि इंसान है ना, आम इंसान है, मासूम नहीं है, इमाम नहीं है। लोग इतने जज्बात का इजहार करेंगे जब तो लोग समझेंगे हाँ भाई ये वफादारी करेंगे। तो हबीब इब्ने मुजाहिर ने कहा कि नहीं भाई, जब ये 18-20 हज़ार आदमी तैयार हैं तो फिर हमें पीछे नहीं हटना चाहिए। सुलेमान ए मेरे भाई सुलेमान, ये भी साहबी रसूल है, हबीब इब्ने मुजाहिर मुस्लिम इब्ने औसजा भी साहबी रसूल हैं, कम अज़ कम जवाब तो दिया कीजिए लोगों को कि साहबियों को नासजा कहने पर तो इतनी कानून मनवा रहे हो तुम, और जो साहबियों को कत्ल कर डाले उसके लिए, यह साहबे रसूल हैं जिनके मैं नाम ले रहा हूं, साहबी रसूल हैं सबके सब। खैर हबीब इब्ने मुजाहिर ने तायीद की, लोगों ने इस्तकबाल किया, मुस्लिम इब्ने औसजा ने भी तकरीर की, और जनाब इसी मजमे में मोहम्मद इब्ने अशअस भी है, अशअस बिन कैस का बेटा, अशअस बिन कैस जिसने सिफीन में गद्दारी की थी, 20,000 आदमी लेकर अलग हुआ था, कुरान जब नैज़ों पर चढ़ाया गया था इब्ने आस के हुक्म से, तो पहले से तय था ना मामलात, अंदर घुसे हुए थे ना लोग, मिले हुए थे, ज्यादा क्या हुआ, एन उस मौके पे उसने कहा, ऐलान करके, नहीं भाई हम कुरान के खिलाफ नहीं लड़ेंगे, सामने कुरान आ गया, ज्यादा पीछे हट गए, 20,000 आदमी लेके पीछे हट गए, वो मुनाफिक। इसी की बेटी जौदा बिनते अशअस जिसने दूसरे इमाम को मसमूम किया, इसी का भाई यानी अशअस बिन कैस का बेटा और जौदा का भाई मोहम्मद इब्ने अशअस उस मजमे में मौजूद है और बढ़ बढ़ कर बातें कर रहा है, इमाम का साथ देंगे और ये क्या है, ऐसे कैसे हो सकता है कि यजीद हम पर मुसल्लत हो जाए, और यही वो मलून है कि जिसके हाथों जनाब मुस्लिम बिन अकील शहादत के दर्जे पे फाइज हुए, क्योंकि यही तो हमला करने पहुंचा था ना, पकड़ा था घर में, वो भी आगे आ जाए, इतनी जल्दी बदलते थे लोग। इसी मजमे में अमरो इब्ने हज्जाज भी मौजूद है कि जो करबला में जिनके नाम ले लेके इमाम ने बता दिया कि तुमने खत लिखे थे कि नहीं लिखे थे मुझे, जिन लोगों ने खत लिखे थे ना उनकी अक्सरियत कत्ल करने वालों में शामिल थी करबला में, अक्सरियत। वो तो मैंने पहले चंद नाम लिए कि जो अपने कौल व करार के पाबंद थे, जिन्होंने अल्लाह से किए हुए अहद को पूरा किया अपनी जानों के नजराने देके, और मुख्तार भी इनमें है, मालिक इब्राहिम बिन मालिक अश्तर भी इनमें हैं, जनाब मुसैब भी इनमें हैं, ये वो वफादार जो आखिर तक वफादार रहे। कहा कि भाई जब पूरा कूफा साथ है तो फिर हम लोगों के लिए तो अलग ही मकाम है, नहीं अहले बैत के खास चाहने वाले मशहूर थे। खत लिखा गया, पहला खत कितने लोगों ने लिखा, 150 दस्तखत के साथ। पहला खत जो इमाम को मक्के में मिला है वो था 150 खुदूत पर, उसके बाद अंबार लग गया, यहां तक है कि करबला में मैदान करबला में आशूर के दिन इमाम ने बोरियां उलट दी थी खतों की, ये है तुम्हारे खत, यानी बुलाया गया ना, और खत में लिखा क्या जा रहा है, वही जज्बाती जुमले, जैसे कल मैंने अर्ज किया था ना आपसे, जज्बाती जुमले लिख देते ना, ये बीबी बुला रही है आपको, बुला के खुद भाग गए मसलन, नहीं होता होगा, लेकिन अगर कहीं हो जाए तो कितना गलत है ना गलत, बस ऐसे जज्बाती खत कि देखिए हुज्जत तमाम हो गई, हम अब अल्लाह के यहाँ बिल्कुल आज़ाद हैं, हमने आपको बुला लिया, हम आपको इमाम मानते हैं, आप नहीं आए तो हम बरी उस जिम्मा हैं। इमाम जानते हैं इन लोगों की फितरत से वाकिफ है कि ये कैसे लोग हैं, ये क्या करेंगे, अब उन्होंने हुज्जत तमाम की है इमाम पे, तो इमाम को भी हुज्जत तमाम करना है ना। अब अगर इमाम ये कहकर ना जाए कि मैं जानता हूँ इन लोगों को, ये बेवफाई करेंगे, तो भाई अभी की तो नहीं है ना, इबलीस इबलीस था, अल्लाह के इल्म में रोज़े अज़ल से है कि इबलीस है, लेकिन जब तक आदम को बनाया नहीं जाएगा इबलीसियत सामने कैसे आएगी। अब आसानी से समझ में आ गई बात जो मैं कह रहा हूं, सलावत इनायत फरमाइए मोहम्मद आले मोहम्मद पर। یا رسول اللہ یا علی. تو عزیزو اب بات سمجھ میں آ گئی. امام جانتے ہیں, امام کے علم میں ہے, ظاہر ہے کہ وہاں سے آخری رخصت ہو کے کر کے آئے ہیں نانا سے اور روزے رسول سے, قبر مطہر مادر گرامی سے آخری رخصت کر کے آئے, جانتے ہیں. لیکن حجت نہیں پوری ہوتی نا, نہیں جاتے تو کہیں گے آپ آئے نہیں, آپ آتے تو ہم ساتھ دیتے. ٹھیک بات ہے نا بھائی, آپ خود ہی نہیں آئے, آپ آتے تو ہم ساتھ دیتے. بے وفائی تو جب ہوتی نا, آپ آتے اور ہم آپ کی بے وفائی کرتے. لہذا اتنے ہزاروں خطوط جب جمع ہو گئے تو اب امام نے بھیجا جناب مسلم بن عقیل کو, طاقت اپنی تقسیم کر رہے ہیں. امام کہتے ہیں کہ تین ہستیاں کربلا میں ہوتی تو واقعہ کربلا اس طرح رونمائی نہیں ہوتا. محمد حنفیہ, مسلم بن عقیل اور عباس ابن علی. تو کہتے ہیں کہ ایک حکمت یہ بھی تھی امام کی کہ طاقت کو تقسیم کیا, محمد حنفیہ کو یہاں چھوڑا, مسلم بن عقیل کو سفیر بنا کے بھیجا. جناب مسلم بن عقیل سے پہلے بھی بھیجا ہے جناب قیس ابن موسیٰ حارث سیداوی کا نام سنا ہے نا آپ نے, چار پانچ سفیر ہیں جن کے سب کے نام موجود ہیں, مگر وہ کیونکہ میرا موضوع نہیں, ادھر جاؤں گا پھر ایک گھنٹہ نکل جائے گا. ٹھیک ہے, بس جو ہمیں پہنچنا ہے جناب مختار کے قیام تک, تو میں جلدی جلدی بات کو آگے بڑھا رہا ہوں. وہ واقعات نہیں کہ جن کو میں نہیں سمجھتا کہ ابھی فی الحال ان کی ضرورت نہیں. مسلم بن عقیل کو بھیجا اور خط دے کے بھیجا کہ میرا بھائی آ رہا ہے, میرا سفیر بن کے آ رہا ہے, میرا نائب بن کے آ رہا ہے, اگر تم واقعی اپنے دعوے میں سچے ہو تو اس کے ہاتھ پر میری بیعت کرو. مسلم بن عقیل کے ہاتھ پر میرے بیعت کرو, یعنی اس کا ہاتھ میرا ہاتھ ہے. جو مسلم بن عقیل کے ہاتھ پر بیعت کرے گا اس نے حسین کے ہاتھ پر بیعت کی. اب جس نے بھی مسلم بن عقیل سے بے وفائی کی اس نے کس سے بے وفائی کی؟ جس نے بھی غداری کی اس نے کس سے غداری کی؟ حسین سے. سمجھ میں آ رہی ہے بات کہ مسلم کیا ہے, مسلم بن عقیل کیا ہے. مسلم بن عقیل سفیر بن کے پہنچے, کوفے میں خبر پہنچی, مختار وہ پہلا فرد ہے جو پورا جلوس لے کے کوفے سے باہر آیا, میرے مولا کا بھائی آ رہا ہے, آقا زادہ آ رہا ہے. مسلم کا استقبال کیا, اپنے گھر میں مہمان بنایا. پہلا جو قیام ہے جناب مسلم بن عقیل کا کس کے گھر میں ہے؟ جناب امیر مختار. اب ایک تسلسل سے لے کے چل رہا ہوں نا آپ کو, اب سمجھ میں آ رہی ہے بات کہ مختار کہاں تھے کہاں نہیں تھے. وہیں تھے بھائی, اپنے گھر میں مہمان بنایا. اور پھر اعلان کیا, سب جامع مسجد میں جمع ہو جاؤ, یعنی وہی مسجد کوفہ, جامع مسجد میں جمع ہو جاؤ. سارا کوفہ جمع ہو گیا. نعمان بن بشیر والی ہے شام کی طرف سے, امیر شام کی طرف سے. ابھی یزید نے اس کو نہیں ہٹایا, یہ گھبرا گیا, سمجھ گیا کہ اب یہ کوفہ گیا ہاتھ سے, کمزور پڑ گیا نا, پورا کوفہ ایک طرف ہو گیا, بغاوت کے آسان. اور کوفہ ہاتھ سے نکلنے کا مطلب عراق پورا ہاتھ سے گیا, کیونکہ کوفہ مرکز تھا, چھاؤنی تھا. بتا چکا ہوں کل آپ کی خدمت میں کہ کوفے کی بڑی اہمیت تھی, سیاسی طور پہ بھی, فوجی طور پہ بھی, ہر طرح سے کوفے کی اہمیت تھی. لہذا جمع ہو گئے مسجد میں سب, جناب مسلم نے خطبہ دیا, جناب مسلم نے خط پڑھا مولا کا, لوگوں نے گریا شروع کر دیا عقیدت میں نا, اور ٹوٹ پڑے مسلم پر بیعت کرنے کے لیے ہاتھوں پر. کہتے ہیں کہ 18 سے 20 ہزار لوگوں نے بلا واسطہ بیعت کی. بلا واسطہ بیعت کرنے والے اس سے بھی زیادہ تھے. بلا واسطہ یعنی جنہوں نے بغیر کسی واسطے کے ہاتھ پر ہاتھ رکھ کے بیعت کی, ان کی تعداد تھی 18 سے 20 ہزار. بلا واسطہ وہ جو ان 18 ہزار سے وابستہ تھے, ان کے قوم قبیلوں کے لوگ. سمجھ میں آگے میری بات اب کہ بلا واسطہ اور بلا واسطہ میں کیا فرق ہے؟ کہ بلا واسطہ بیعت کرنے والے تھے 18 سے 20 ہزار, اور بل واسطہ یعنی ان 18 ہزار کے جو قوم و قبیلے کے لوگ تھے کہ جو یہ کریں گے وہ ہم کریں گے. تو اب تعداد کہاں تک پہنچ جاتی ہے, وہ حساب نکالتے رہیے گا آپ. تو وہ الگ تھے, یہ 18 سے 20 ہزار بیعت کر لی ان لوگوں نے. جب یہ بیعت کر لی, اب بڑے بڑے جو سردار تھے چاہنے والے اہل بیت کے, اب جناب شریک ابن آور حمدانی, جناب اسماء ابن خارجہ, یہ وہ ہیں جو چاہنے والے ہیں, جناب ہانی ابن عروہ, جناب عابس ابن ابی شبیب شاکری, یہ سب کے سب جمع ہوئے. اور پھر انہوں نے میٹنگ کی, حبیب ابن مظاہر بھی, جناب حبیب ابن مظاہر اسدی, یہ سب جمع ہوئے. اور انہوں نے کہا کہ اب ہمیں لشکر جمع کرنا چاہیے, یعنی آس پاس کی جو آبادیاں ہیں اس میں پھیلو اور لوگوں کو دعوت دو حسین کی طرف, اور یہی طریقہ تھا, اور لوگوں کو لے کر آؤ, جمع کرو لوگوں کو. یہاں یہ ہوا, اب ہر ایک کا جاسوس, کل میں نے عرض کیا نا جاسوس موجود ہوتے ہیں نا ہر علاقے میں, ہر جگہ پہ, مخبر جنہیں کوئی نہیں جانتا مگر وہ سب کو ایک ایک کو جانتے ہیں, ان کے شجرے کو بھی جانتے ہیں, جو اصلی مخبر ہوتا ہے وہ سب کو جانتا ہے. لہذا یہاں پر یزید کی طرف سے جو جاسوس ہے اس کا نام ہے مسلم ابن عمر باہلی, کہیں ہے مسلم ابن عبداللہ باہلی. یہ مجھے آج تک سمجھ میں نہیں آیا کہ بھئی ایک آدمی کے کئی نام ہو سکتے ہیں. مسلم کو مسلم ممکن ہے, ابو مومن بھی کہا جاتا ہو, ابو مسلم میں دس نام رکھ لو, لیکن باپ کے دو دو نام ہونا یہ میری سمجھ میں نہیں آیا. یہ کیا مسئلہ ہوتا تھا, یہ سب انہیں کے ساتھ کیوں ہوتا تھا؟ تو اس کے بھی دو باپ دو نام ملے, اس کے دو باپوں کے نام ملے ہیں. کہیں لکھا ہے مسلم ابن عمر باہلی, آدمی ایک ہی ہے, کہیں لکھا ہے مسلم ابن عبداللہ باہلی. خیر ممکن ہے کہ اسی کا نام عبداللہ رہا ہو, لیکن میں تو اپنی سمجھ کی بات بتا رہا ہوں, ناچیز کی سمجھ میں یہ بات آتی نہیں. اور یہ سب ادھر ہی کیوں ہوتا ہے, شجر خبیثہ میں, یہ وہیں کیوں ہوتا ہے, سلسلے وہیں سے کیوں چلتے ہیں؟ تو وہی والی بات آ جاتی ہے. آج بھی اگر جملہ تکرار ہو جائے تو معاف کر دیجیے گا, لیکن دل چاہ رہا ہے کہ کہتا چلا جاؤں کہ آج تک وہی سلسلہ جاری ہے. اس کو بازاری جملہ نہیں سمجھے گا, پوری تاریخ میری نظر میں ہے جب یہ جملہ کہہ رہا ہوں کہ کل بھی ان لوگوں کے باپ کا نہیں پتا تھا, کسی کو امام باپ کے نام سے پکارتے نہیں تھے. کبھی کہتے تھے ابن مرجانا, ابن زرقا, کیونکہ جانتے تھے ان کا باپ نہیں ہے کوئی. آج بھی عجیب بات ہے, ایک ہی کوکھ سے جنم لیا ہے یہود نے بھی سعود نے بھی. اور یقین جانیے یہی کہا جاتا ہے, یہ لکھا جاتا ہے کہ ان دونوں کی ماں ایک ہے. یہودیوں کی اسٹیٹ بنانے سے پہلے آل سعود کو لایا گیا نا, لایا گیا تاکہ یہ یہودیوں کو سب, جب اسرائیل بنے تو سب سے بڑا سپورٹر یہاں موجود ہو. تو یہ سعود و یہود کہتے ہیں کہ ایک ہی ماں سے پیدا ہوئے, ملکہ وکٹوریا کے زمانے میں بنے تھے نا. تو وہ بھی میں بڑا حیران ہوتا تھا کہ بھائی یہ کیوں نہیں کہتے تھے کہ برطانیہ ان کا باپ ہے, یہ کیوں نہیں کہتے برطانیہ ان کی ماں ہے, یہ کیوں کہتے ہیں کہ برطانیہ ان کی ماں ہے؟ بھائی یہ کہا کریں برطانیہ باپ ہے, یہ دونوں اس کے بیٹے ہیں. پھر سمجھ میں آئے کہ نہیں, یہ ایک تاریخ کا اصول ہے کہ ایسے لوگوں کے باپ کا پتہ ہوتا ہی نہیں ہے, پتہ ہی نہیں ہوتا باپ کا. آج بھی وہی حال ہے. خیر اس پر تو زندگی رہی, کل پرسوں بات کریں گے, لیکن ہم بات کے گفتگو کے تاریخ کے تسلسل کو قائم رکھنا چاہتے ہیں. اس نے وہاں خبر بھیجی یزید کو, یزید نے فوراً ابن زیاد کو جو بصرے کا والی تھا اس کو حکم دیا کہ تو پہنچ, نعمان ابن بشیر کے معزولی کے بشیر کے نعمان ابن بشیر کے معزولی کا خط لکھا, اس کو معذور کرتا ہوں, تو پہنچ, اقتدار سنبھال کوفے کا, جو سر اٹھائے اس کا سر قلم کر دے, سب سے پہلے مسلم کا سر قلم کر کے میرے پاس بھیج. وہ جانتا تھا کہ اس سے بہتر آدمی کوئی بھی نہیں ہے کوفے کے لیے, بڑا شفاق انسان تھا. ادھر سے یہ چلا, ادھر خبر ملی کوفے میں کہ ابن زیاد کو والی بنا کے بھیجا جا رہا ہے, تو مختار عابس یہ سب کے سب دوڑے بستیوں میں, پاس کی شاکریہ ایک بہت بڑی آبادی تھی, وہاں عابس ابن ابی شبیب شاکری جہاں کے جناب عابس خود تھے وہاں وہ گئے. اسی طرح مختار نکلے بنی حمدان کی طرف, بنی تیم کی طرف, کہ ان کو جا کے جمع کر کے لایا جائے. جناب مختار نے کوفے سے نکلنے سے پہلے کیا اہتمام کیا, جو سب سے اپنی دانش میں, وہی واقعی ایسا ہوا بھی, بہترین فرد تھا, وہاں جناب مسلم کو چھپایا اور شیعوں سے بھی چھپا دیا. شیعہ سے مراد آپ شیعہ نہیں, اصطلاح میں تاریخ میں ان کو کہا جاتا ہے جو اس وقت کے کوفے کے لوگ اپنی محبت کا اظہار کرتے تھے نا ائمہ طاہرین سے, اہلیہ نے کوفہ کہہ دوں گا, چلیے یہ لفظ برا لگتا ہے تو میں نے واپس لے لیا. ٹھیک ہے, تو باقی لوگوں سے بھی چھپایا جو ظاہری طور پہ محبت کا اظہار کر رہے تھے, ان سے چھپایا کیونکہ شک تھا مختار کو, ایسا نہ کوئی خبر دے دے. تو ہانی ابن عروہ کا انتخاب کیا, جانتے تھے کہ ہانی اپنی جان دے دے گا, مسلم کو ابن زیاد کے حوالے نہیں کرے گا. اور یقین جانیے کہ ایسے ہی ہوا, ہانی ابن عروہ نے اپنی جان دے دی مگر مسلم کو ابن زیاد کے حوالے نہیں کیا. یہ ہوتے ہیں مرد, من المومنین الرجال, مومنین میں جو رجال ہے نا, رجال, یہ ان کی تعریف بیان کر رہا ہوں آپ کے سامنے, یہ رجال ہے. خیر جناب مختار چلے گئے, اس نے کیا حرکت کی ابن زیاد نے, پہلے ساری خبر لے لی, پہلے حالات معلوم کیے جاتے ہیں نا کہ بھائی کس انداز میں داخل ہوں, دن کے وقت داخل نہیں ہوا, رات کو اس نے کالا امامہ سر پہ باندھا اور لباس بھی اپنا ایسے کہ لوگ شک میں پڑ جائیں, اور افواہ بھی پھیلانے کے لیے دو چار شہر میں داخل ہو گئے کہ امام تشریف لیا ہے, کیونکہ لوگوں کو پتہ تو تھا کہ راستے میں پورا کوفہ باہر آ گیا رات کی تاریکی میں, اور وہ کالا امامہ اور یہ سب دیکھا. اسی لیے مومنین سے کہتا ہوں کہ لباس کو دیکھ کے دھوکہ نہ کھایا کرو. کبھی کبھی اب کیا عرض کروں, بہت برا مان جائیں گے لوگ, کہ کون کون چھپا ہوتا ہے ان لبادوں کے اندر, تمہیں کیا معلوم, मैं जानता हूँ, शहर के नाम नहीं लूँगा, एक दो शहरों के, कि जहाँ सबसे बड़ा नुकसान उन्होंने पहुँचाया जो हमारा भेष बदल के आए थे। आते ही अंदर नारा मारा, मिंबर पर बैठ के बात कर रहा हूँ आपसे, ऐसे नहीं, मजाक नहीं कर रहा हूँ, या कोई खामखा की हवा में बात नहीं कर रहा हूँ। जिसको ज़रूरत होगी उसको बता भी दूंगा, उन शहरों के नाम नहीं चाहता, क्योंकि हर शहर के लोग बैठे होते हैं, बुरा ना मान जाए, यानी बुरा क्या, बेचारे अंदर महसूस करेंगे कि हमारी इंसल्ट सी होगी, इसलिए शहर के नाम नहीं ले रहा हूँ। मगर दाखिल हुआ या अली मदद का नारा लगाया, अलम पे आके सजदा कर रहा है, शियों ने कहा बड़ा पक्का मौला ये है, कसम भी खा सकता हूँ मैं इस बात की, अरे भैया कितना बड़ा मौला ये, दिन में 2-3 बार आता है वहाँ से सजदे करता हुआ आता है अलम को, 6 महीने वो आता रहा, अपने आप को उसने बड़ा मौलाई मनवाया, और वो 22 बना था दर्जनों शियों की शहादत का। उसको पता था कि इनको बेवकूफ़ बनाना कितना आसान है, किस हुलिये में जाऊँगा ये मुझसे पूछेंगे ही नहीं, उस हुलिये में ऐसा हुलिया बना के जाओ, तो इतने सादा और नादान ना बनो। हमारी सफ़ों में ऐसे लोगों को डालेंगे, नए लोग जिनका हमें माजी नहीं मालूम, ये नए लोग आके बड़े फख्र से कहते हैं कि तुम्हें क्या पता शियत क्या है, अरे तुम तो पैदाइशी हो, हम तो पढ़कर बने। इनमें से अक्सरियत, सबको नहीं कह रहा हूं, इनकी अक्सरियत वो है जो भेजी गई है हमें तबाह करने के लिए, हमारे बच्चों को तबाह करने के लिए, और कैसे कैसे अकीदे, कैसे कैसे नजरियात, कि बाद औकात नौबत कहां तक पहुंच जाती है कि मिंबर से अर्ज भी नहीं कर सकता मैं आपसे, कि कैसे कैसे वो नजरियात का प्रचार करते हैं, किस किस किस्म के, जिनका शियत से कोई दूर का भी ताल्लुक ही नहीं होता, वास्ता ही नहीं होता किसी भी किस्म का। अब वो हुलिया बना के घुसाया, सारी कौम पीछे दुरूद सलाम भेजती हुई, फिर उसी ने मुस्लिम इब्ने उमर भाई ने लोगों का कि भाई हुसैन नहीं है जो तुम समझ रहे हो, इब्ने ज़ियाद है। अब जो इब्ने ज़ियाद का नाम सुना तो सरासीमगी फैल गई, 2-2, 4-4, 10-10 करके रात की तारीख में निकलना शुरू हुआ, और ये गुस्से में भरा हुआ दारुल अमारा में दाखिल हुआ, गुस्से में समझ गया कि मुझे हुसैन समझ गया है, लेकिन यही चाहता था कि मुझे पता चल जाए कि कूफे का हाल क्या है। जानते हैं जब ये कूफे में दाखिल हुआ तो इसके साथ कितने आदमी थे, 50। कितने आदमी थे, 50। जिसको सुना रहा हूं उसने अब भी नहीं सुना, उसकी आंखें अब भी बंद हैं। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। चले, इतने खुश्क बयान में मुझे भी किसी की नींद खल नहीं रही, 2-4 आदमी सोना चाहते हैं बेशक सो लें, मुझे मालूम है इतना खुश्क बयान चल रहा है। एक बार और सलवात इनायत फरमाइए मोहम्मद आले मोहम्मद पर। अब ये जनाब सब खिसकना शुरू हुआ, दारुल अमारा में पहुंचा और उसने बड़े बड़े जो चीदा चीदा लोग थे उनको बुलवा लिया, और गुस्से में तैश में यजीद का खत पढ़कर सुनाया और कहा कल परसों तक शाम से लश्कर पहुंच रहा है, और मुझे जानते हो ना, इसको जानते थे, ज़ियाद का बेटा है, इसके वे बाप का पता जानते हैं ना आप, इसको वल्दियत किसने दी थी, अमीर शाम ने वल्दियत दी थी, और वो भी ऐसी दी थी कि ज़ियाद दरबार में कहता है तू मेरी इज्जत कर रहा है या मुझे जलील कर रहा है, क्योंकि उसने पूरा वाकया बताया था ज़ियाद का, तो उसी ज़ियाद का बेटा है उबैदुल्लाह इब्ने ज़ियाद। ज़ियाद का बड़ा तफसीली वाकया है तारीख में, फिर वो बात कहाँ से कहाँ जाएगी नहीं मालूम, फिर टाइम निकल जाएगा। खैर, जानते थे नहीं, आलम इस्लाम जानता था इसकी सफाकियत को और इसके बाप की सफाकियत और दरिंदगी को भी, तो इसने कहा देखो एक जानते हो ना कि गुनाहगार के बदले में बेगुनाह को पकड़ के कत्ल कर दूंगा, बेटे के बदले में बाप को और बाप के बदले में बेटे को, और तुम्हारी औरतों को इस तरह जलील करके कैद करूंगा, लेकर आऊंगा कनीजी में ले आऊंगा। जिसने भी सर उठाने की कोशिश की और सर झुका के बैठेगा वो अमान में है, जिसने मुस्लिम का साथ दिया वो ये सोच ले कि उसके पूरे खानदान को नहीं छोड़ूंगा मैं, एक के बदले पूरा खानदान मारूंगा, और तुम्हारी औरतों के साथ जो होगा वो तुम जानते हो। ऐसा आशीर्वाद। अब आहिस्ता आहिस्ता, हालांकि आदमी कितने इसके साथ, 50। अब इसने काम शुरू किया, सबसे पहले काजी शुरह, काजील कजात, काजील कजात जानते हैं ना किसे कहते हैं, अगर हम अपनी इस्तिलाह में कहें तो चौधरी इफ्तिखार, यह है काजील कजात, काजी शुरह। आज का काजी शुरह कौन था, हाँ ये ना समझिएगा कि उसके रिटायरमेंट के बाद कह रहा हूँ, खुदा गवाह है जब हमारे अपने भी धोखा खा रहे थे ना تو الحمدللہ اس بندے ناچیز نے اسلام آباد کی سڑک پر تقریر میں جب اس کو سپریم کورٹ وہاں تھی علل اعلان اس کی زندگی میں بھی یہ کرتا رہا. یہاں تک کہ ایک مجلس میں, جیسا کہ ہمارے لوگوں کی عادت ہے بڑا ہیرو بننے کی کوشش کرتے ہیں, مجلس میں اٹھ کے آگے دو چار وکلا, آپ ان کو ایسے کریں, آپ ان کا ساتھی بن کے چلے جاؤ, جانتا ہوں میں یہ کتنا اچھا آدمی ہے, ہمارے قاتلوں کو رہا کرنے والا, سارے قتل کے ذمہ دار اکثر جو قتل ہوئے اس کے چھوڑے ہوئے قاتلوں کی وجہ سے رہا کر دیتا تھا دہشت گردوں کو. تو یہ اس زمانے کی بات کر رہا ہوں جب ہمارے لوگ بھی اس کے حامی تھے اکثر. اس زمانے میں اس کو جانتا تھا کہ یہ ایک ہی آنکھ سے دیکھتا ہے سب کو. صلوات بھیجیے محمد آل محمد پر. تو اب سمجھ میں آ گیا قاضی شریح, یعنی آج کا چودھری افتخار نہیں چھوڑا کرو. دو تین نام ایسے ہیں یہ بھی لعنت میں شامل ہو چکے ہیں, ایک ضیاء الحق کا نام اور ایک چودھری افتخار کا نام. میری بڑی حسرت تھی کبھی سپریم کورٹ کے سامنے کھڑے ہو کر اس پر لعنت بھیجوں. ایک پروگرام جس سے میں متفق نہیں تھا اس پروگرام میں صرف اس لیے گیا تھا کہ وہاں سپریم کورٹ کے سامنے مجھے اس پر لعنت بھیجنے کا موقع مل گیا تھا. میں پروگرام سے متفق نہیں تھا بتا دوں آپ کو, لیکن بس میری یہ حسرت پوری ہو گئی جو دل میں مچل رہی تھی کہ سپریم کورٹ کے سامنے کھڑے ہو کر اس پر ایک بار لعنت تو بھیجوں. اور ایک بار نہیں, میں نے 15 منٹ اس کے اوپر لعنت بھیجی. جب جا کے تسلی بھی دیکھی کتنا بچوں والا مزاج ہے میرا. صلوات بھیجیے محمد آل محمد پر. یار بھائی اب لوگ اسے بچوں والی مزاج کہیں گے نا, اور میں دعا کرتا ہوں کہ پروردگار ہمیشہ مجھے ایسے ہی رکھے, اسی طرح اٹھائے دنیا سے. مجھے وہ بردباری تدبر وہ حلم نہیں چاہیے جو مجھ سے میرا یہ جذبہ چھین لے. یہ جذبہ زندہ رہے باقی سب خیر ہے انشاءاللہ. ایک اور صلوات عنایت فرمائیے محمد آل محمد پر. تو بس یہ قاضی شریح اس کو بلایا گیا, درہم و دینار نذرانہ نذرانہ, سونے چاندی کے سکوں کی جھنکار کے آگے بڑے بڑوں کے ایمان ڈاواڈول ہو جاتے. دے دیا نذرانہ, دیا اس کو رکھو. یہ رکھا اور جیسے میں کہتا ہوں ویسے کرتا چلا جا, ورنہ تیرا حشر بھی وہی ہوگا. اندر دھمکی دی, باہر جب ملتا تھا تو ہاتھ چومتا تھا. ہم نے بھی یہ منظر بڑے دیکھے کہ اندر گالیاں کھا کے آ رہا ہے, جس نے گالیاں دی ہیں باہر آ کے وہی اس کا ہاتھ, تاکہ لوگ دیکھ لیں کہ میں اس کا کتنا احترام کرتا ہوں. سمجھ گئے آپ؟ اب یہ جناب سلسلہ شروع ہوا. اب جتنے بھی ملا ہیں وہ سب قاضی شریح کے تحت ہیں نا, نیچے والے سب اسی کے ہیں نا, چودھری افتخار کے تابع ہیں. جیسے وہ کہتا چلا جائے گا ویسے کرتے چلے جائیں گے. سمجھ میں آ رہی ہے بات؟ ریکارڈ ہو رہا ہے نا سب, اس لیے کہہ رہا ہوں تاکہ آنے والے بچے پوچھیں تو صحیح کہ یہ چودھری افتخار تھا کون, یہ اس دور کا قاضی شریح تھا کون. یہ تھا قاضی شریح اس دور کا. سمجھ میں آ گئی میری بات؟ یہ تھا قاضی شریح. اب نیچے والے سب اس کے تابع ہیں, قاضیوں مولویوں کے سب کو تنخواہ تو یہ دیتا ہے, اگر مرضی کی بات نہیں کرو گے تو تنخواہ بند, اگر بسوں میں بھر کے بندے نہیں لائے تو تجھے پٹواری ہٹا کے دوسرے کو لگا دیں گے. تو پٹواری مجمع لائے گا نہیں لائے گا؟ لائے گا نا, پتہ نہیں کچھ سمجھے کچھ نہیں سمجھے, جو بھی ہے بہتری ہے. صلوات بھیجیے محمد آل محمد پر. اب اس نے پہلے اس طبقے کو جس کا اثر ہوتا ہے نا ان پہ ہاتھ ڈالا, جن کی تنخواہ یہ دیتا ہے, جن کے وظیفے یہ دیتا ہے, ان کے اوپر اس نے ہاتھ ڈالا قاضی شریح نے. یہ کام ادھر شروع ہوا. دوسرے دن اس نے بڑے بڑے جو چیدہ چیدہ سردار تھے جو ملنے نہیں آئے, ان کا پوچھا کہ آپ اس نہیں آیا میرے پاس ملنے؟ کیا بات ہے, حبیب ابن مظاہر نہیں آیا میرے پاس, شریک ابن آور حمدانی نہیں آیا, ہانی ابن عروہ نہیں آیا, یہ لوگ کدھر ہیں؟ سب کی لسٹ لے کر آئے تھا نا. بتایا گیا کہ مختار تو کوفے میں نہیں ہے, آبس بھی نہیں ہے, حبیب بھی نہیں ہے, شریک کا وہ بہت مریض ہے, اور تھے بھی مریض, شریک ابن آور حمدانی مریض تھے, ہانی ابن عروہ کا وہ بھی مریض ہیں. اچھا میں خود دیکھنے جاؤں گا, پیغام بھجوا دیا شریک ابن آور, کیونکہ صحابی رسول بھی ہے نا, صحابی بھی ہیں, لہذا کہا میں دیکھنے آؤں گا, عیادت کرنے آؤں گا. شریک نے فوراً پیغام بھیجا مسلم کو, یہ رازدار ہیں, محرم راز ہیں, جناب ہانی کے بھی جناب مسلم کے بھی, کہ موقع اچھا ہے آ رہا ہے مجھے دیکھنے, موقع پاتے ہی قتل کر دیجیے گا, فتنہ ختم ہو جائے گا, یہ قتل ہو جائے گا, کوفے پہ کنٹرول ہو جائے گا. اور جناب مسلم آ بھی گئے, لیکن وہ ایک ہاشمی حمیت اور غیرت ہے نا, کئی بار موقع ملا, کئی بار اشارے کیے شریک نے ایسے کہ یہ حملہ کرے, انہیں حملہ نہیں کیا. ابن زیاد کے ساتھ جو اس کا غلام آیا تھا وہ مسئلے کو معاملہ فہم تھا سمجھ گیا, فوراً ہاتھ اٹھائے گا, فوراً نکل یہاں سے, تیرے خلاف کوئی سازش کی بو سونگ رہا ہوں. یہ فوراً وہاں سے بھاگا. شریک غصے ہو گئے, برہم ہو گئے جناب مسلم پہ, یہ کیا کیا آپ نے مسلم, اتنا بہترین موقع تھا. مسلم کا جواب سنیے, ایک تو ہاشمی غیرت اور حمیت نے گوارا نہ کیا کہ چھپ کے وار کرتا, دوسرے شریک میں نہیں چاہتا تھا کہ تیرے گھر میں خون بہے, یعنی کسی کو نشانہ بنوانا نہیں چاہتا, میری وجہ سے کسی کا گھر تباہ ہو برباد ہو میں یہ نہیں چاہتا تھا. میں نہیں چاہتا تھا کہ تیرے گھر میں یہ خون بہایا جائے اور تیرے بچے بچیوں کو میں دیکھ رہا ہوں ان پر کوئی مصیبت نہ آ جائے, اس لیے میں نے نہیں چاہا. شریک ابن آور اسی مرض میں انتقال کر گئے ایک دو دن میں, ہانی نہیں جاتے ملنے. اب اس کو جستجو ہے ابن زیاد کو کہ کہاں ہے مسلم, کہاں ہے. تو اس نے اپنے غلام معقل کو, کیونکہ اپنے ساتھ لایا تھا, اس کو کوفے میں کوئی جانتا تو تھا نہیں, اس کو چند ہزار درہم دیے کہ تو شیعہ بن کے جا, یعنی محب اہل بیت بن کے جا اور بتا کہ بصرے سے آیا ہوں, اور کسی طرح بھی پتہ لگا مسلم کہاں ہے, کہ میں بیعت کرنے آیا ہوں. یہ نکلا ہے جناب, اور اس نے مسجد میں آ کے گریہ وزاری, جن جن کو جانتا تھا نا, جن کے نام مسلم نے, سجا کے سامنے مثلا ان کے خوب رو رہا ہے پیٹ رہا ہے سب کر رہا ہے کہ مجھے ایک بار مسلم سے ملا دو, مجھے ملا دو, میں بیعت کرنے آیا ہوں. آخری دو تین دن میں دل پسیج گیا مسلم نے سجا کا, دل پسیج گیا کہ یہ اصلی لگتا ہے, ظاہر امام تو نہیں ہے نا کوئی, سب آپ ہم جیسے عام انسان ہیں, بس اللہ نے ان کی وفاداریوں کے بنا پہ, ان کی قربانیوں کے بنا پہ وہ منصب دیا قیامت تک کے لیے کہ وہ انصار حسین انصار اللہ بن کے سامنے آ گئے, ٹھیک ہے نا. تو مسلم نے اسدا کا دل پسیج گیا کہ اچھا کل آنا, کل لے کے گئے کسی اور کے گھر میں, وہاں اور کچھ مومنین کو بلایا, یعنی چاہنے والوں کو, دیکھو بھائی ایسی ایسی باتیں کر رہا ہے, اس کی باتیں سنی, ان کے بھی دل پسیج گئے, ملا دینا چاہیے. جناب مسلم سے ملوا دیا, کہا میں جہاد کے لیے جو کچھ بھی میرے گھر میں تھا میں وہ سب لے آیا ہوں درہم و دینار. آیا اور ابن زیاد کو بتایا کہ ہانی کے گھر میں مخبری ہو گئی, ہانی کے گھر میں چھپا ہوا ہے, جا کے نکال لے. اس نے پیغام بھیجوایا کہ ہانی کو بلا کر لاؤ, ملاقات کرنی ہے. ہانی نہیں چاہتے ملنا, لیکن بیچ میں اسماء ابن خارجہ جو بہت ہی اچھے چاہنے والے اہل بیت کے چاہنے والوں میں ہیں, یہ محمد ابن اشس, عمرو ابن حجاج, یہ ضامن بن کے گئے کہ ہم ضامن ہیں, تجھے کوئی نقصان نہیں ہوگا, ہم نے تیری جان کی امان لے لی ہے, مل لے گا تو اچھا ہے, نہیں ملے گا تو اور نقصان ہوگا. یہ اپنے قوم اور قبیلے والوں کو کہہ کر گئے کہ ہوشیار رہنا, مجھے ڈر ہے اگر کوئی ایسا واقعہ حملہ کر دینا دارالحمارہ پہ. اور یہ پہنچ گئے دربار میں, جب پہنچے تو پہنچے تو یہ اندازہ ہو گیا کہ اب میں یہاں سے واپس نہیں جاتا, بیٹھا ہوا ایک انداز سے. خیر خبر لیتے دن سے ملنے کیوں نہیں آئے, کا بیمار تھا. ابن زیاد کہتا اب تو صحت مند ہو گئے ہو؟ ہاں اب ٹھیک ہو. مسلم کہاں ہے؟ کہ مجھے نہیں معلوم. کہ بالکل بھی نہیں معلوم. یہ بھی نہیں معلوم کہ کہاں ٹھہرے ہوئے. کہا یہ بھی نہیں معلوم, کوئی خبر نہیں مجھے مسلم کی کہ وہ کہاں ہے. غلام کو اشارے کے سامنے آ جا. اب جب معقل سامنے آئے تو اب کوئی چارہ نہیں تھا, اب ہانی کا خوف بھی دور ہو گیا. ہانی کہتے ہیں ہاں ٹھیک ہے, اب جب تجھے پتہ چلی گیا تو یہ بات یاد رکھ کہ میں نے امان دی ہے, وہ میری امان میں, میری پناہ میں, اور کوئی مسلم کو میری پناہ سے نہیں نکال سکتا جب تک کہ میں اپنی جان سے نہ گزر جاؤں. تو یہ بدبخت کہتا ہے, اس نے جملے تو بڑے ایسے استعمال کیے جو میں استعمال نہیں کر سکتا, لیکن کہتا ہے کہ یہ تو جان سے تو اب جائے گا ہی, قتل تو ہو گئی. تو تکرار بڑی, اس نے کچھ سخت الفاظ کہے تو جواب میں ہانی نے بھی کہا تو ملون ابن ملون, تو مر جانا کا بیٹا, تو میرے ساتھ ایسی بات کرتا ہے. اس نے پھر وہ کمان سے ضربے لگائیں, سر شگافتہ ہو گیا, سر پھٹ گیا. خبر باہر پہنچ گئی کہ ہانی پر تشدد ہوا ہے, یہ ہانی کو مار دیا گیا. پورا قبیلہ نکل آیا. جناب مسلم نے قیام کا اعلان کر دیا کہ بہترین موقع ہے, سب نکل آؤ. 10,000 پہلے نکلے, 10,000 بعد میں, 20,000 لوگوں نے دارالعمارہ کا محاصرہ کر لیا. اندر کتنے ہیں اس کے ساتھ؟ 50. اور محاصرہ کرنے والوں کی تعداد 20,000. بڑی اچھی بات کہی آج کے ایک مجاہدے, آج کے دور میں تو اس کو مجاہد اعظم کہوں گا ہی میں, اس نے ایک بڑا اچھا جملہ کہا کہ ہارون رشید نے ساتویں امام کو جب قید میں رکھا ہے تو اسے دو سپاہی رکھے تھے پہرے پہ. کتنے؟ دو سپاہی, لشکر تھوڑی تھا کوئی, वहीं बगदाद में कैद खाना था, दो सिपाही। क्यों? इसलिए कि हारून को पता था कि इनमें इतना दम नहीं कि आके अपने इमाम को छुड़ा के ले जाएं। इसलिए तारीफ पढ़ता हूं, इसलिए किसी इमाम ने कयाम नहीं किया करबला के बाद। जानते थे इन लोगों की जबानें कुछ और हैं, इनके दिल में कुछ और है, इनके दिल किसी के साथ होते हैं, इनकी तलवारें किसी के साथ होती हैं। मातम इमाम हुसैन का होता है, काम किसी और के लिए। बड़ी माजरत के साथ मैं सुना रहा हूँ, सुन लीजिए, ना सुनिएगा या जो मर्जी मुझे कहते रहिएगा, कहते रहिए, इतनी सुनता हूँ, दो चार और सुन लूँगा, उसमें क्या फ़र्क पड़ता है, लेकिन बात तो करूँगा। समझ में आ गई बात? दो दो सिपाही थे बस, क्योंकि उसे मालूम था कि इनमें दम नहीं है कि आके कैद खाने से अपने इमाम को छुड़ा लें, इनमें किसी में हिम्मत नहीं है इतनी। 50 आदमी है अंदर, मुहासरा करने वाले कितने? 20,000। मुस्लिम तैयार है, हमला करो, दारुल अमारा पे कब्जा करो। अब जब इसको पता चला, इब्ने ज़ियाद को घबरा गया, उन्होंने आके खबर दी, भाई मुहासरा हो गया, हजारों आदमी घेरे में। अब काजी शुरह को भेजा, तू जा मामला हल करा, या दारुल अमारा की छत पे खड़ा होकर, क्योंकि मुकद्दस नुमा है ना उस जमाने का, बुजुर्ग है, मौजिज है, मोहतरम है, बड़ा है कौम का। अब जब ये आया काजी अल-क़ज़ात दरवाजे पर खड़ा हुआ, दारुल अमारा के छत पे, दरवाजे की छत पे, कहते मैं तुमसे कह रहा हूँ, अरे भाई मुज़ाकरात चल रहे, क्या चाहते हो नाकाम हो जाए मुज़ाकरात, क्या चाहते हो खूनरेजी हो जाए, क्या चाहते हो जो नहीं हुआ वो हो जाए, कत्ल हो जाए, हानि। अरे भाई बातचीत हो रही है, किसकी वजह से हानि को कत्ल करते, मैं शामिल हूँ ना, मैं तुमसे कह रहा हूँ, मैं तुम्हारा पेश इमाम, मैं तुम्हारा काजी अल-क़ज़ात, मैं तुमसे कह रहा हूँ। लोगों ने उसकी बात का यकीन कर लिया, मुस्लिम रोकते रह गए, उसका कबीला तो चला, आधे तो चले गए 10,000, कि भाई देखो मामला खराब हो जाएगा अगर तुम लड़ोगे तो, बातचीत हो रही है, क्या पता ये हमारे साथ मिल जाए, क्या पता ये इब्ने ज़ियाद हमारे साथ मिल जाए, अभी तो मुज़ाकरात हो रहे, मुज़ाकरात को खराब ना करो, जंग ना छेड़ो। चले गए 10,000। हाँ बात सही कह रहा है, माकूल है, चलो वापस चलो, अभी भी 10,000 है ना। मुस्लिम कहते हैं हमला करो, इससे फिर ये मौका दोबारा नहीं मिलेगा। अब वो फिफ्थ कॉलम अंदर घुसा लोगों में, पहले देखा सबसे कमजोर जगह कौन सी है जहां से काबू किया जा सकता है, जो अकीदती तौर और नजरियाती तौर पर कमजोर लोग होते हैं, पहला अटैक उन पर होता है, पहला अटैक उन पर होता है, ताकि इनकी फिक्र को बिगाड़ दिया जाए। जिनकी अकीदती तरबियत ना हो, नजरियाती तरबियत ना हो, वो जल्दी से निकल जाते हैं हाथ से, उधर अटैक किया का, भाई किस चक्कर में पड़ गए हो, मुज़ाकरात हो रहे हैं, अभी इमाम हुसैन आए कहाँ, भाई हम तो उनके साथ ही हैं ना, जब वो आएंगे जभी तो होगा कुछ। अब वो आप जानते हैं कि बंद में एक सुराख छोटा सा हो जाए फिर क्या होता है, वो सुराख बड़ा होते 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 बंद को बहा के ले जाता है। बस ये हुआ, वो शिगाफ ढूंढ रहे थे कि कहाँ शिगाफ डाला जाए, बस एक जगह शिगाफ डाला, वो थोड़े से आदमी गए, दूसरों ने देखा, उनके पास गए कि भाई देखो अक्लमंदी का तकाजा, ये समझदार लोग हैं ना, जब इमाम आएंगे जब देखा जाएगा। दूसरे गए, अब तीसरे को कहा कि देखो अब तुम नजर में आ रहे हो, सब चले गए तुम नजर में आ रहे हो, फंसोगे तुम ही, तो वो तो चले गए तुम रह गए। आज की बात कर रहा हूं, आज के जमाने की बात कर रहा हूं, समझाने के लिए, ऐसे थोड़ी मेरे मुख्तार का कयाम पढ़ रहा हूं, इसीलिए पढ़ रहा हूं कि कुछ बातें बच्चों की नौजवानों की समझ में आ जाए कि क्या क्या साजिशें होती हैं, कैसे कैसे साजिशें की जाती हैं। सब चले गए, अब जो दो चार कबीले बचे उन्होंने कहा भाई वाकई अब तो हम नजर में आ गए, सब तो चले गए, निकलो भाई। मुस्लिम काफी अफसोस मल रहे हैं कि ये क्या हुआ, मैंने तो खत भी भेज दिया मौला को, आ जाइए, खत भेज दिया था, आसिफ रवाना हो गया था, पहुंच गया था खत इमाम के पास, इमाम तो रास्ते में थे, मंजिलों पर मंजिलें तय कर रहे थे, इमाम कूफे की तरफ बढ़ रहे थे। और अब मगरिबैन की नमाज जब पढ़ी मुस्लिम ने, तो जो 100-150 आदमी पीछे आए थे वापस गए, तो उनमें से एक भी नहीं था, दरवाजे बंद, जनाब मुस्लिम पर दरवाजे, कोई घर का दरवाजा खोलने वाला नहीं था अपने लिए। खैर जो हुआ सो हुआ, वो आप जनाब मुस्लिम की शहादत में सुन चुके तफसीलात, लेकिन अब बताऊं कि अब कौन आया था गिरफ्तार करने, जो खत लिखने वालों में और सबसे ज्यादा शोर करने वालों में शामिल था, वही एजेंट बन गया, मोहम्मद इब्ने अशस, सिर्फ किस लिए? सरदारी बड़ी मिल जाएगी, सरदारी बड़ी मिल जाएगी, मैं हुक्मरान की हाकिम की नज़रों में मैं आ जाऊंगा, मुझे मनसब दे देगा, मुझे ओहदा दे देगा। गद्दारी की ना। और जनाब मुस्लिम बिन अकील की शहादत का सबब बन गया। यही तो हमला करने आया था, यही तो लश्कर लेकर आया था, इसी ने गिरफ्तार किया, इसी ने जख्मी किया, यही गिरफ्तार करके ले गया, इसी की वजह से सर कलम किया गया मुस्लिम का। जनाब मुस्लिम शहीद कर दिए गए। और उसके बाद हानि, क्योंकि अब तो परागंदा हो गया, एक बार मुंतशिर हो जाए फिर कौन जमा कर सकता है। नतीजा ये हुआ कि हानि इब्ने उरवा भी कत्ल कर दिए गए। और आज जो मैं रिवायत देख कर आया हूँ उसमें जो जुमला है बस वही का वही नकल कर रहा हूँ, क्योंकि जो रिवायत की सनद है वो भी बड़ी मजबूत है, मुस्तनद है। पहले बता चुका हूँ रिवायत कैसे मुस्तनद होती है कैसे नहीं होती। खैर, तो उसमें यह है कि सर काट के जनाब मुस्लिम के लाशे को इसने हुक्म दिया था इब्ने ज़ियाद ने कि उल्टा लटकाना, पैरों से बांध के लटकाया था लाशे को जनाब मुस्लिम के। ये तो कूफे में हो गया, दगाबाजी हो गई। अब फिर पूछिए मुख्तार कहाँ है। अब आइए आपको मुख्तार के पास ले चलें। इसलिए ये पढ़ रहा हूँ कि आपको पूरा तसलसल मालूम रहे कि मुख्तार किस मौके पे क्या क्या करता रहा। अचानक नहीं आया था सामने कोई किरदार के एकदम खड़ा हुआ बदला लिया चला गया, नहीं ऐसा नहीं हुआ। मुख्तार पूरे हालात में साथ साथ है, कदम कदम पर साथ है अमीर मुख्तार। अगर हमारे यहाँ नहीं पढ़ा जाता तो पढ़ने वाले का कसूर है ना, तारीख में तो सब कुछ मौजूद है। जनाब मुख्तार को खबर मिली कि जनाब कूफे वाले बदल रहे हैं, छोड़ दिया उन्होंने सबको, वापस चले कि भाई ऐसा ना हो गई जनाब मुस्लिम के साथ कोई ज्यादती हो जाए, तेजी से आ रहे हैं। आगे खबर मिली, मुहासरा कर लिया दारुल अमारा का, और आगे बढ़े, मालूम हुआ सबने साथ छोड़ दिया मुस्लिम का, और आगे बढ़े, मालूम हुआ मुस्लिम गिरफ्तार कर लिए गए। कूफे के करीब पहुंचे तो खबर मिली कि मुस्लिम शहीद कर दिए। खूब गिरिया किया, ये क्या हुआ मुझसे, मैं क्यों छोड़कर आ गया था, हालांकि अच्छी नीयत से गए थे ना, भाग के तो नहीं गए थे, छोड़ के तो नहीं गए थे, एक ड्यूटी करने गए थे कि चलो इमदाद जमा करूं, लोगों को लेकर आऊं मदद के लिए आबादियों से। लेकिन मशीयत यही थी। रास्ते में नौफिल जो बनी उमैया का बड़ा चाहने वाला खानदान है, उनके लोगों से मुठभेड़ हो गई, अकेले मुख्तार ने 20 उनके बंद आदमी भी कत्ल कर दिए। ये एक और वाकया हो गया रास्ते में। अब जब ये कूफे में दाखिल हो रहे थे तो थे तो बड़े तैश में, गुस्से में थे, लेकिन देखा कैंप एक खेमा लगा हुआ है, नकारे बज रहे, झंडा लगा हुआ है, और ऐलान हो रहा है कि जो इस झंडे के नीचे आ जाएगा उसको अमान है, जो नहीं आएगा उसका सर कलम कर दिया जाएगा। अब यहां मुख्तार ने सोचा क्या किया जाए, और बहुत अच्छा सोचा। एक दानिशमंद आदमी ऐसा ही सोचता है ऐसे वक्त में, अगर मैं इनसे भिड़ता हूं कत्ल कर दिया जाऊंगा, झंडे के नीचे चला जाऊंगा, वक्ती तौर पे अमान मिल जाए ताकि कूफे में दाखिल हो जाऊं और जमा करूं लोगों को, वो लोग जो कूफे में है ना अपने, उनको जमा करूं। इस नियत के तहत झंडे के नीचे आ गए मुख्तार। तो गालिबन मोहलब है, या मैं नाम देखकर सही करके बता दूंगा आपको, मुझे याद है कि मोहलब था उसका नाम जिसने वो कैंप लगाया हुआ था। इब्ने ज़ियाद की जानिब से कहा कि खुश हो गया, देखे मुख्तार ये तूने बड़ा अच्छा काम किया, तेरी तरफ से बहुत बजन था इब्ने ज़ियाद के, मुख्तार को नहीं छोड़ूंगा, अब मैं गवाही दूंगा कि झंडे के नीचे सबसे पहले तू आया था, सबसे पहले तू आया था, मैं तेरी गवाही दूंगा, मैं जान बचाऊंगा। आ गए झंडे के नीचे, लेकिन अंदर तो कुड़ रहे हैं ना। और मौलव ने जाके बताया इब्ने ज़ियाद को कि भाई तू जिससे सबसे ज्यादा वो कह रहा था वो तो सबसे पहले झंडे के नीचे है। वो हैरान हो गया, अच्छा मुख्तार मेरे झंडे के नीचे आ गया, कि हाँ सबसे पहले तो मुख्तार आया, तू उसके पीछे पड़ा हुआ था। अच्छा बुलाओ, का भी बुलाता हूँ। मुख्तार दरबार में दाखिल हुए, सलाम किया, इब्ने ज़ियाद ने जवाब नहीं दिया, गुस्सा आ गया मुख्तार को। खैर पी गए, गुस्से को पी गए, दरबार में रखी हुई कुर्सियां एक कुर्सी पे जाके बैठ गए। अब फिर उसने गुस्से में देखा कि मैंने तुझे कब बैठने को कहा जो तू बैठ गया। खामोश रहे मुख्तार, नहीं बोलना चाहते, वह भी गुस्से वाले आदमी। पी गए, फिर गुस्सा पी गए, बर्दाश्त कर गए। फिर उसने सिफारिश की, कहा कि भाई क्यों तू इससे बदगुमान है, ये झंडे के नीचे आ गया, अमान के नीचे आ गया। खैर सख्त सुस्त कहकर वो कहता रहा, बर्दाश्त करते रहे मुख्तार, बर्दाश्त करते रहे। तुझे अमान तो दे रहा हूँ, लेकिन ख्याल रखना अगर कोई हरकत हुई तो तुझ समय तेरे पूरे ख़ानदान को ख़त्म कर दूंगा। जवाब नहीं देते थे मुख्तार किसी बात का, अंदर अंदर कुड़ रहे। अभी उठ के जाने ही लगे थे ये, जब ये बस ये चाह रहे थे किस तरह इसके दरबार से बाहर तो निकलूँ ना, यहाँ से तो एक बार जान छुटे, फिर मुझे जो करना है जो करना है। इतने में वो जिनके मारे थे उनकी औरतें रोती पीटती गुजा गई अंदर, वो रोती पीटती गुजा ही मार दिया। क्या हुआ भाई, कभी इस आदमी मार दिया मुख्तार ने, बोलो रोको इसको, मुख्तार को कहां बाहर जा रहा है। कमानिया, अब मैं वो लफ्ज नहीं इस्तेमाल करना चाहता जो इब्ने ज़ियाद ने जनाब मुख्तार को कहे हैं कि तूने कत्ल कर डाले आदमी इतने, और तू कहता है कि तू हमारे साथ है। तो मुख्तार ने, अब मुख्तार भी गुस्से में आ गया, कहने मुझ पर हमला किया, मुझसे लड़े तो मैंने मार दिया। तो कहने एक दो मारे होते तूने 20 मार डाले इकट्ठे। गिरफ्तार करने का हुक्म दिया कि फिलहाल तो गिरफ्तार करो। जंजीरों में मुख्तार को जकड़ के जेर जमीन जिंदान में डाल दिया गया। इस जिंदान में पहले से मौजूद है अली का एक और गुलाम मीसम तम्मार। मीसम तम्मार को जब पता चला कि मुख्तार जिंदान में आया, उठे और गले से मिल गए दोनों, गले लिपटे। मीसम तम्मार पेशानी चूम के दुआ देते हैं, मुख्तार तुझे खुशखबरी देता हूं जो मौला ने मुझे सुनाई है। मुख्तार कहते हैं क्या खुशखबरी तेरे मौला ने तुझे सुनाई है? कि मेरे मौला ने मुझे बताया है कि मुख्तार हम आले मोहम्मद के कातिलों से चुन चुन कर इंतकाम लेगा, तुझे मुबारक हो। मुख्तार ने भी पेशानी को बोसा दिया मीसम तम्मार की कि अब सुन मौला ने मुझे क्या बताया है, तुझे भी मुबारक हो। मौला ने तेरे बारे में भी मुझे खबर दी है कि मौला की मोहब्बत में तेरे आज़ा काटे जाएंगे, यहां तक कि तेरी जबान भी काट दी जाएगी। ये मुबारकबाद दे रहे हैं एक दूसरे को, कहां? जिंदान में, तारीख जिंदान में, जेर जमीन जिंदान में। ये कैदी हैं, जंजीरों में जकड़े हुए हैं, लेकिन नजरियाती और अकीदती बुनियादें कितनी मजबूत हैं, समझ में आ रही है हमारी बात? नजरियाती बुनियादें कितनी मजबूत हैं, अकीदती बुनियादें कितनी मजबूत हैं कि मुसीबतों पे तसल्ली नहीं दे रहे, तसल्ली देना और होता है, मुसीबतों पे एक दूसरे को मुबारकबाद दे रहे हैं, मुबारक हो कि मौला की मोहब्बत की राह में यह मुसीबत आएगी, मुबारक हो मौला की मोहब्बत में कत्ल किया जाएगा, मुबारक हो मौला की मोहब्बत में तेरे हाथ पैर काटे जाएंगे, मुबारक हो मौला की मोहब्बत में तेरी जबान काटी जाएगी, मुबारक हो मौला की मोहब्बत में तुझे सूली पर लटकाया जाएगा, तुझे खजूर के दरख्त में टांग दिया जाएगा। और उन दरख्तों को अली के ये शेर पानी पिलाया करते थे, पानी दिया करते थे, पाला करते थे उन दरख्तों को। अली की मोहब्बत के जुर्म में यहां पे हमें मारा जाएगा, यहां हमें कत्ल किया जाएगा। कहां हैं हम, किस दुनिया में हैं हम, हमें कुछ नहीं मालूम। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। आइए समेटता हूं बयान। जिंदान में चला गया, कैद कर दिया गया अमीर मुख्तार, जकड़ दिया गया जंजीरों से। अब ये तो बाद की बातें हैं कि कैसे कैसे रिहाई अमल में आई, कितनी बार गिरफ्तार हुए। मैंने कहा ना, एक तसलसल के साथ में चल रहा हूँ, तो मालूम हो गया कि वाकई करबला के वक्त कहाँ था, मालूम हो गया कि वाकई करबला के वक्त जनाब सुलेमान सूरद खुदाई कहाँ थे, कैद में। इब्राहिम बिन मालिक अश्तर कहाँ थे, कैद में। जनाब मुसैब कहाँ थे, कैद में। 4,500 वो कूफी के जिनके बारे में इब्ने ज़ियाद को यकीन था कि पूरी दुनिया भी मिलकर आ गई, ये हुसैन का साथ देंगे, लड़ेंगे, 4,500। बाकियों ने तो बेवफाई की, हजारों ने, 20-25-30 हज़ार जो भी थे, ये 4,500 ऐसे थे जिनको जिंदानों में डाला गया था, जेर जमीन जंजीरों में। और कितने ही वही मर गए थे, गल सड़ के उनके जिस्म गल गए थे, मर गए थे, शहीद हो गए थे अली और हुसैन की मोहब्बत में। तो 4,500 को कैद में डाल दिया गया था। तो ये भी जहन में रखा कीजिए कि अगर ये 4,500 भी बाहर होते तो नक्शा कुछ और बन जाता। अब आइए मंजिल की तरफ आते हैं, यहाँ तक ले आए ना। अब इंशाअल्लाह खुदा ने चाहा जो कल से सिलसिला शुरू होगा वो शुरू होगा कि कैसे क़याम जनाब मुख्तार ने किया है अगर ज़िंदगी रही तो। और मसाइब में भी कोशिश यही है, दावा नहीं कर रहा, कोशिश यही है कि मसाइब में भी तसलसल बरकरार रहे। जैसे हमने 11 मुहर्रम से कोशिश की है, 12 मुहर्रम से कोशिश की है कि वाक़ियात तसलसल के साथ जो पेश आए हैं उन्हीं को पेश किया जाए। तो कल हमने बाजार कूफा का जिक्र किया था ना, अब आज 14 मुहर्रम, आज का दिन वो दिन है जिस दिन दरबार कूफा में इन्हें पेश किया गया, दरबार इब्ने ज़ियाद में। बीबियां इतनी थक चुकी थीं, आप सोचिए ना, 7 मुहर्रम से मुसीबतें एक के बाद एक, और जो मुसीबत आती है पहले से बड़ी, आज़ादारों, मेरे जुमले को समझने की कोशिश करना। शहादतें अपनी जगह, लेकिन सैदानियों की उससे भी बड़ी मुसीबत यह थी कि उनके सरों से चादरें छीन ली गई। और इसका सबूत यूं दे दूं आपको कि ज़ैनब सारी जिंदगी नहीं भूली अपने भाई हुसैन को, मगर असर आशूर एक मौका ऐसा आया था जब ज़ैनब अपने भाई को भी भूल गई थी। जानते हैं कौन सा मौका है? जब आखिरी खेमा बचा था ना, हर खेमे से तो बचा लाती थी, सईद सज्जाद को पुष्ट पे लाद के लाती थी ना, आखिरी खेमा बचा, तो अब ज़ैनब ने सईद सज्जाद का हाथ हिला के, जानते हैं क्या मसला पूछा था? कि बेटा सईद सज्जाद होश में आओ, आखिरी खेमा बचा है, तुम इमाम हो वक्त के, बताओ क्या करे ज़ैनब, जल के मर जाए या खेमे से बाहर निकल जाए? ये कितनी बड़ी बात है ज़ैनब के लिए, खेमे से बाहर निकलना। और इधर खेमे से बाहर निकली ज़ैनब, उधर सरों से चादरें छीन ली गई। इब्ने ज़ियाद के दरबार में जब ये बीवियां दाखिल हुई हज़ादारों, इस मलून ने चांदी के तश्त में, वो जो तश्त तिला है, सोने का तश्त है, वो दमिश्क में है, यहाँ इसके बारे में जो रिवायत है, चांदी के तश्त में सरे हुसैन रखा है और ये मलून लबों की तोहीन कर रहा है छड़ी से। कभी सरे हुसैन सरे मुबारक पे ज़र्ब लगाता है, कभी रुखसार पे ज़र्ब लगाता है, कभी लबों में। यहाँ तक के ज़ैद इब्ने अरकम जैसे ज़ईफ बुज़ुर्ग साहबी खड़े होकर कहते हैं, मलून, मैंने अल्लाह के रसूल को इन लबों पे अपने लब रखते देखा। और भी दो चार के नाम हैं, तफसील में जाने का वक्त है। एक बीबी इन बीबियों में इतनी थकी हुई है कि बैठ गई ज़मीन, दीगर बीबियों ने उसे अपने हलके में ले लिया। इब्ने ज़ियाद की निगाह पड़ी, पूछा ये कौन बीबी है जो बैठ गई? अब मैं कैसे अर्ज करूं कि वो मलून अपनी ज़बानों पे नाम लाते थे अली की बेटियों का। ये बिनते अली है, खिताब करके कहता है कि देखा अल्लाह ने मेरे अमीर को कैसी फतह दी, और माज़ल्लाह आप लोगों की कैसी, तुम लोगों की कैसी एहानत की। मैं तो वो लफ्ज़ नहीं ले रहा, याद रखिए, जो रिवायत में तारीफ में, मैंने वो लफ्ज़ नहीं लिया, मैंने तो बदल दिया अल्फाज को, क्योंकि मेरी हिम्मत ही नहीं, मैं ये कह ही नहीं सकता जो लफ्ज़ हैं जो उसने मलून ने अदा किए हैं। सानिया जहरा ने बड़े इत्मीनान से जवाब दिया, तेरी और तेरे अमीर की क्या मजाल कि हमारी एहानत करें, तौहीन करें। अल्लाह ने हमें जो करामतें बख्शी हैं, अल्लाह का रसूल हमारे घर में है, अल्लाह की किताब हमारे घर में है, हमारा घर मलाइका के आने जाने की जगह है, हम चादर तथहीर के वारिस हैं, आया तथहीर के मिसदाक हैं। और जिसे तू अपनी फतह समझ रहा है, कुछ देर ठहर जा, तुझे पता चल जाएगा कि कौन जीता और कौन हारा। मुतमईन सानिया से मुनाकशा हुआ, कुछ देर गुफ्तगू चली, जब लाजवाब हो गया तो कत्ल करने का हुक्म दे दिया सानिया से, कत्ल कर दो। जलाल आगे बढ़ा था कि लोग उठ के आगे आगे, क्या गजब करता है, सारा मामला खराब हो जाएगा, औरत पे तलवार ना चलाना, करबला में जो कर लेते या नहीं, यहाँ कुछ नहीं करना, मसला हो जाएगा, सब जानते हैं कि रसूल की नवासी है, ऐसा गजब ना कर, तेश में आके ऐसा हुक्म ना दे जिसके असरात गलत हो। रुक गया गुस्से में, फिर सईद सज्जाद पे निगाह पड़ी, पूछा ये कौन है? खुद तारुफ कराया अपना बीमार करबला ने, मैं अली इब्ने हुसैन हूं। कहा क्यों, अली को करबला में मार नहीं दिया गया? अल्लाह ने मार नहीं दिया? अफकार उमूमी मोड़ रहा है कि अल्लाह ने मारा। इमाम ने जवाब दिया कि करबला में मेरा भाई अली अकबर शहीद किया गया था और उसे तेरे सिपाहियों ने मारा था। अब भी तुम में इतनी सकत है कि सर उठा के, सर ऊंचा करके मेरे दरबार में मेरे सामने ये बातें करते हो, भी तुम्हें सबक हासिल नहीं है करबला से? क्या किया हमने तुम्हारे साथ? तो अली भी कहते हैं और भी कहते हैं कि तुझे खौफ नहीं कि मैं तुझे कत्ल करा दूंगा? तो अब सीधे सज्जाद भी कहते हैं, तुमने सबक नहीं सीखा करबला से? तुझे भी अंदाजा नहीं हुआ कि हम कौन लोग हैं? इन्नल कत्ल लना आदतुन व शहादत लना करामत। हम वो लोग हैं कि कत्ल हो जाना हमारी आदत और शहादत हमारी करामत है। جو اللہ نے ہمیں دی ہے. تو کیا سمجھتا ہے کہ ہم خوفزدہ ہو جائیں گے تجھ سے؟ ابن زیاد نے حکم دیا سید سجاد کے قتل کرنے کا. پھوپھی آگے بڑھی اور چمٹ گئی جناب عباس کے ساتھ. خبردار اگر کوئی آگے بڑھا میرے بھتیجے کو قتل کرنے کے لیے اسے پہلے مجھے قتل کرنا پڑے گا. جھنجھلا گیا, روک دیا جلاد کو, پھر مسکرایا, کچھ یاد آیا, کہ مختار کو لاؤ زندان سے. سنو عزاداروں, بہت سے بچوں کو یہ باتیں معلوم ہی نہیں کہ مختار کہاں تھا. سنو کہاں تھا مختار, مختار کو لاؤ زندان سے. کیونکہ کہتا رہتا تھا نا زندان میں بھی مختار کہ میں بدلہ لوں گا, میں بدلہ لوں گا. واقعہ کربلا کا علم ہو چکا تھا زندان میں اسے, تین چار دن گزر چکے تھے واقعے کو. زنجیروں میں جکڑا ہوا لایا گیا, زخموں سے چور ہے مختار, مگر اس کی نگاہ بیویوں پر نہیں پڑی, اس نے سر حسین کو دیکھا. ابن زیاد کہتا ہے مختار پہچانتا ہے اس سر کو؟ مختار بہت برداشت کر کے, بہت قابو کر کے اپنے آپ پر کہتا ہے کہ ابن زیاد جو تُو نے کرنا تھا کر لیا نا. ہزار بار قتل ہونے سے زیادہ سخت منظر ہے اس وقت اپنے مولا کے سر کو دیکھنا میرے لیے, لیکن ابن زیاد اطمینان رکھ, میں بدلہ لوں گا اور تجھے اس سے بدترین انداز میں, اس بدترین انداز میں انجام سے دوچار کروں گا کہ رہتی دنیا یاد کرے گی جو سلوک میں تمہارے ساتھ کرنے والا ہوں. اس عالم میں بھی شیر ہے. پھر ہنسا ابن زیاد, کہا اپنے دائیں طرف تو دیکھ, نہیں معلوم مختار کو. اب جب اس نے اپنا رخ پھیرا اور اس کی نظر بیویوں پر پڑی کھلے سروں پہ, اس نے انہی زنجیروں سے اپنے آپ کو پیٹنا شروع کر دیا. کہتا ہے آل رسول مجھے معاف کر دینا, مجھے معاف کر دینا, کاش میں یہ منظر دیکھنے سے پہلے مر گیا ہوتا. لیکن وعدہ کرتا ہے آپ کا یہ غلام آپ سے کہ ایک ایک ظلم کا ان سے بدلہ لوں گا. انہی زنجیروں سمیت دوڑے حملہ کرنے کے لیے ابن زیاد کی طرف, مگر ایک تو زنجیروں کا وزن, دوسرے سارے سپاہیوں نے مل کر حملہ کر دیا. اللہ لعنت اللہ علی القوم الظالمین.